सनीचर 19 मार्च सैदबीन के साथ उमर आफरीदी का सलाम। आईसीसी वर्ल्ड टी20 के एक मैच में पाकिस्तान और इंडिया का मार्का कोलकाता के ईडन गार्डन्स में हो रहा है, जबकि दिल्ली में खवातीन के वर्ल्ड टी20 मैच में पाकिस्तान के हाथों भारत को शिकस्त। इन मैचों के अहवाल के लिए बराह रास्त दिल्ली और कोलकाता ले चलेंगे आपको, मगर पहले सुनते हैं अहम आलमी खबरें।
ये बीबीसी उर्दू सर्विस है, मासूमा मलिक से खबरें सुनिए। कोलकाता में आईसीसी वर्ल्ड टी20 का अहम मैच पाकिस्तान और भारत के दरमियान खेला जा रहा है। बारिश की वजह से मैच ताखीर से शुरू हुआ। भारत ने टॉस जीत के पाकिस्तान को पहले बैटिंग की दावत दी है। पाकिस्तान ने टीम में एक तब्दीली की है और इमाद वसीम की जगह फास्ट बॉलर मोहम्मद समी को शामिल किया है। स्टेडियम तमाशाइयों से खचाखच भरा हुआ है, जबकि करोड़ों लोग ये मैच अपनी टीवी स्क्रीन पर देख रहे हैं। मैच के दौरान सिक्योरिटी के सख्त इंतजाम किए गए हैं। इससे कबल दिल्ली में वर्ल्ड टी20 के ही खवातीन के मैच में पाकिस्तान ने भारत को 2 रन से हरा दिया है। पाकिस्तान के कबायली इलाकों में 1.5 हफ्ते से जारी बारिशों में 31 अफराद हलाक हुए हैं, जबकि पाकिस्तान के जेरे इंतजाम कश्मीर में कल रात पहाड़ी तोदा गिरने से होने वाली हलाकतों के बाद मरने वालों की तादाद 13 हो गई है। मुजफ्फराबाद में कुदरती आफात से निमटने के इदारे स्टेट डिजास्टर मैनेजमेंट अथॉरिटी के असिस्टेंट डायरेक्टर मुख्तार राथर जानी ने बताया,
मुजफ्फराबाद सरली सचा के मकाम पर लैंडस्लाइड और पत्थर आने की वजह से घर में मौजूद 6 अफराद दब गए। बाग में 2 अफराद और रावला कोट के अंदर 4 अफराद हलाक हुए हैं। रोड एक्सीडेंट की वजह से 2 अफराद की अमवात हुई है। आजाद कश्मीर के अंदर कुल 73 मकानात जुजवी और मुकम्मल तबाह हुए हैं।
पाकिस्तान के सूबे बलोचिस्तान से सिक्योरिटी फोर्सेज ने सर्च ऑपरेशन के दौरान कालादम तंजीमों से ताल्लुक के शुबे में 21 अफराद को गिरफ्तार किया है। क्वेटा से मोहम्मद काजिम।
क्वेटा में फ्रंटियर कोर के तर्जुमान के मुताबिक इनमें से 13 अफराद की गिरफ्तारी एक कालादम अस्करियत पसंद तंजीम से ताल्लुक के शुबे में छतर के इलाके से अमल में लाई गयी। तर्जुमान का कहना है जिला केच में तुम के इलाके में एक और कार्रवाई के दौरान अस्करियत पसंद तंजीम से ताल्लुक के इल्जाम में 5 अफराद को गिरफ्तार करने के अलावा क्वेटा शहर से 3 मुश्तबा अफराद को गिरफ्तार किया गया।
रूस में हुकाम का कहना है कि रूस के शहर रोस्तोव ऑन डॉन के हवाई अड्डे पर एक मुसाफिर तैयारा लैंडिंग के दौरान हादसे का शिकार हो गया है, जिससे तैयारे में सवार तमाम 55 मुसाफिर और अमले के 6 अरकान हलाक हो गए हैं। ज्यादातर मुसाफिर रूसी थे। रिपोर्ट्स के मुताबिक दुबई से आने वाला मुत्तहदा अरब अमारात की फिजाई कंपनी फ्लाई दुबई का बोइंग 737 लैंडिंग की कोशिश के दौरान जमीन से टकरा गया और इसमें आग लग गई। ताहाल हादसे की वजूहत मालूम नहीं हो सकी। ताहम खदशा जाहिर किया जा रहा है कि हादसा खराब मौसम और कम रोशनी के बायस पेश आया। तुर्की के शहर इस्तांबुल में हुकाम का कहना है कि इस्तांबुल की इस्तकलाल स्ट्रीट में एक सरकारी दफ्तर के बाहर खुदकुश हमला हुआ है, जिसमें 4 अफराद हलाक और कम से कम 35 जख्मी हो गए हैं। हुकाम के मुताबिक जख्मियों में 12 गैर मुल्की भी शामिल हैं। हमले के बाद तुर्क वजीर खारजा ने कहा कि उनका मुल्क दहशतगर्दी के खिलाफ जंग में यूरोप से हिमायत की तवक्को रखता है। कह रहे हैं कि आम शहरियों को निशाना बनाकर दहशत ने अपना बदसूरत और घिनौना चेहरा एक बार फिर दिखाया है। मुल्क में और मुल्क से बाहर दहशतगर्दी के खिलाफ हमारी लड़ाई पूरी कुव्वत से जारी रहेगी और इसके लिए हम पूरी दुनिया बिलखुसूस यूरोप से तआवुन की उम्मीद रखते हैं। तुर्क वजीर खारजा। उधर सऊदी अरब से इतलात हैं कि मिस्री उमरा जायरीन की बस को हादसा पेश आने से 19 अफराद हलाक हो गए हैं। रिपोर्ट्स के मुताबिक बस मक्का से मदीना जाते हुए रास्ते में उलट गई, जिससे बस में सवार 20 अफराद जख्मी भी हुए हैं। इसराइल में पुलिस का कहना है कि मकबूजा गर्ब उर्दन में एक इसराइली फौजी पर चाकू के वार करने पर उन्होंने एक फलस्तीनी नौजवान को फायरिंग करके हलाक कर दिया है। 17 साल नौजवान की हलाकत का यह वाकया बैतुल खलील के करीब पेश आया है। हालिया महीनों में इसराइल के मकबूजा इलाकों में बिलानागा ऐसे हमले हो रहे हैं, जिनमें अक्टूबर से अब तक 190 फलस्तीनी, 28 इसराइली और 2 अमरीकी हलाक हुए हैं। फ्रांसीसी सदर फ्रांसवा ओलांद ने पेरिस हमलों में मुलविस मुश्तबा मुलजिम सोले अब्दुस्सलाम की गिरफ्तारी के बाद मुतनब्बे किया है कि दहशतगर्दी का नेटवर्क पूरे यूरोप में अब भी फैला हुआ है। उबैद मलिक।
फ्रांसीसी सदर ने उम्मीद जाहिर की है कि साले अब्दुस्सलाम को जल्द फ्रांस के हवाले कर दिया जाएगा। ताहम उनका कहना था कि दहशतगर्दी के खिलाफ जंग उस वक्त तक खत्म नहीं होगी जब तक कि फ्रांस हमले में मुलविस तमाम अफराद को गिरफ्तार नहीं कर लिया जाता। साले अब्दुस्सलाम गुज़श्ता साल पेरिस में हमलों के बाद मफरूर थे और उनके खिलाफ फ्रांस ने वारंट गिरफ्तारी जारी कर रखा था। बेल्जियम में हुकाम के मुताबिक उन्हें गुज़श्ता रोज ब्रसल्स में एक छापामार कार्रवाई के दौरान जख्मी हालत में गिरफ्तार किया गया था।
دنیا کے مشہور امریکن ریسلر ہلک ہوگن کو فلوریڈا کی ایک عدالت نے $115 million ہرجانے کی رقم دینے کا حکم دیا ہے. ہلک ہوگن کے دوست کے گھر پر تقریباً 10 سال قبل ان کی اپنی اہلیہ سے ایک ملاقات میں ان کی برہنہ ویڈیو خفیہ طور پر فلمائی گئی جسے بعد میں امریکن ویب سائٹ گاکر پر شائع کر دیا گیا. 70 لاکھ سے زیادہ لوگوں نے اس ویڈیو کو دیکھا. یہ بی بی سی اردو سروس ہے.
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں. پاکستان کے زیر انتظام کشمیر میں پہاڑی تودا گرنے سے 11 افراد ہلاک ہو گئے ہیں. روس میں مسافر طیارے کے حادثے میں 61 مسافر اور عملے کے افراد ہلاک. اس کے علاوہ بالی ووڈ راؤنڈ اپ بھی آج پروگرام کا حصہ ہے. مگر پہلے کرکٹ کا ذکر. جیسا کہ آپ نے خبروں میں سنا کہ آئی سی سی ورلڈ ٹی ٹوینٹی کے سپر 10 مرحلے میں آج پاکستان اور انڈیا کی ٹیمیں مد مقابل ہیں. کولکتہ کے ایڈن گارڈنز میں کھیلا جانے والا یہ میچ بارش کی وجہ سے کچھ تاخیر کا شکار ہو گیا تھا مگر اب شروع ہو گیا ہے. اور پروگرام کے مطابق یہ میچ دھرمشالہ میں ہونا تھا. تاہم سیکیورٹی خدشات کی بنا پر اس میچ کو کولکتہ منتقل کر دیا گیا تھا. دوسری جانب دلی کے فیروز شاہ کوٹلہ اسٹیڈیم میں کھیلے جانے والے خواتین کے ورلڈ ٹی ٹوینٹی کے میچ میں پاکستان نے انڈیا کو ڈک ورتھ لوئس میتھڈ کے تحت 2 رن سے شکست دے دی ہے. ہم پہلے چلیں گے کولکتہ جہاں سے کرکٹ نامہ نگار عبدالرشید شکور اس وقت ٹیلی فون لائن پر براہ راست ہمارے ساتھ ہیں. شکور تازہ صورتحال.
جی میچ شروع ہو چکا ہے. پاکستان کی ٹیم بیٹنگ کر رہی ہے. انڈیا نے ٹاس جیتا ہے اور دوسرے اوور کا کھیل جاری ہے. محتاط آغاز پاکستان کے اوپنر کا. 3 رنز بنے ہیں. ابھی شروعات ہے. پہلا اوور ہوا. اس کے بعد اب یہ اشوین جو ہیں وہ دوسرا اوور کرا رہے ہیں. تو پاکستان کا اسکور اس وقت 3 رنز ہے. شرجیل خان اور احمد شہزاد نے پاکستان کی اننگز کا آغاز کیا ہے. پاکستان کی ٹیم میں ایک تبدیلی کی گئی ہے. جو میچ پاکستان نے بنگلہ دیش کے خلاف جیتا تھا, عماد وسیم کی جگہ محمد سمیع فاسٹ بالر ان کو اس میچ میں کھلایا گیا ہے.
اچھا عبدالرشید شکور, ظاہر ہے کہ اس میچ میں دونوں طرف پاکستان میں بھی اور بھارت میں بھی بہت زیادہ دلچسپی لی جا رہی ہے, تو یہ بتائیے کہ اسٹیڈیم میں کیا صورتحال ہے تماشائیوں کی؟
بہت ہی زبردست ماحول ہے, بہت ہی زبردست. ایک تو کولکتہ کا ایڈن گارڈن جہاں پر 65 سے 68 ہزار کے بار کہا جاتا ہے کہ تماشائیوں کے بیٹھنے کی گنجائش ہے, اور اس پر پھر یہ پاکستان اور بھارت کا میچ, تو بہت ہی زبردست ماحول ہے. حالانکہ بارش کی وجہ سے ایک موقع پر لگ رہا تھا کہ پتہ نہیں یہ میچ ہوگا اور اگر ہوگا تو کب شروع ہوگا, لیکن اس کے باوجود شائقین جو ہیں وہ آنا شروع ہو گئے تھے میچ سے بہت پہلے ہی. اور بھارتی جو شائقین ہیں ان کا ایک زبردست, چونکہ یہاں پہ ہوم گراؤنڈ ہے, بھارتی ٹیم کھیل رہی ہے, تو ایک زبردست سپورٹ جو ہے وہ بھارتی ٹیم کو ہے. بھارتی پرچم یہاں پہ نظر آ رہے ہیں. بھارتی شائقین جو ہیں وہ پرجوش نظر آ رہے ہیں. ان کے چہروں پر بھارتی پرچم انہوں نے اپنے رنگ کیے ہوئے ہیں. تو پاکستان اور بھارت کا ایک جو روایتی ایک انداز ہوتا ہے میچوں میں, وہ یہاں پر دیکھا جا سکتا ہے ایڈن گارڈنز میں.
اچھا کچھ ہمیں, چونکہ ابھی یہ میچ شروع ہوا ہے, تو افتتاحی تقریب کے بارے میں بتائیے. کوئی خصوصی انتظامات تھے؟ کوئی خاص طریقے سے دونوں ملکوں کے قومی ترانے بجائے گئے یا گائے گئے؟
جی ہاں, یہ ایک مختصر سی لیکن بہت ہی ایک کہنا چاہیے کہ باوقار سی ایک تقریب تھی جو میدان میں ہوئی, جس میں مغربی بنگال کی جو وزیر اعلیٰ ہیں ممتا بینرجی وہ خصوصی طور پر شریک تھیں, اور انہوں نے آنر کیا. انہوں نے پاکستان کے اور بھارت کے جو فارمر کیپٹنس ہیں, سابق کپتان ہیں, جن میں عمران خان, وسیم اکرم, وقار یونس, اس کے علاوہ سنیل گاواسکر, سچن تندولکر اور ویریندر سہواگ, ان کو آنر کیا گیا. اور اس کے بعد پھر جو ہے وہ دونوں ٹیموں کے, دونوں ملکوں کے جو ترانے یہاں پہ جو ہوئے بجائے گئے, تو بھارت کا جو ترانہ ہے وہ بھارتی اداکار अमिताभ बच्चन ने गाया, उसके अलावा जो पाकिस्तानी तराना था वो शफकत अमान नतली ने, तो एक छोटी सी लेकिन एक अच्छी तकरीर जो शायकीन को देखने को मिली। और उसके बाद फिर ये असल जो जो मुकाबला है, असल जो चीज़ है जिसके लिए यहाँ पे पूरी दुनिया की नजरें इस मैदान पर हैं, वो अब जारी है।
अच्छा शकूर, आप जल्दी से मुझे ताज़ा तरीन स्कोर बताएं, उसके बाद फिर हम जाएंगे दिल्ली में इरम अब्बासी के पास।
जी, 4 रन हुए हैं अभी, वही 2 ओवर का खेल हुआ है, कोई खास स्कोर में कोई अगर मामूली जो कहना चाहिए कि तब्दीली नहीं आई है, लेकिन एक अच्छे मुकाबले की हम तवक्को कर सकते हैं कि अगर पाकिस्तान की टीम जो बैटिंग में जिस तरह बांग्लादेश के खिलाफ स्कोर किया है उसी तरह परफॉर्मेंस दे तो एक अच्छा मैच हमें देखने को मिलेगा।
अच्छा अब्दुलरशीद शकूर, आप हमारे साथ रहिएगा लाइन पर, हम जा रहे हैं दिल्ली जहाँ पाकिस्तान और इंडिया की खवातीन की क्रिकेट टीमों का मैच हुआ, इरम अब्बासी हैं वहां पर। इरम, क्या रहा मैच आज, जरा बताइए। ये तो हमने बता दिया कि पाकिस्तान ने मैच जीत लिया है, लेकिन तफसील आप बताइए।
जी बिल्कुल, आज फिरोज शाह कोटला स्टेडियम में पाकिस्तान और इंडिया का जब मैच हुआ तो शुरू से ही पाकिस्तानी टीम बहुत एग्रेसिव थी और उसने जो रन फ्लो है वो बहुत कंटेन किया और अनम अमीन की बेहतरीन बॉलिंग रही, वो प्लेयर ऑफ द मैच भी डिक्लेयर हुई और मैच में शुरू से ये लग रहा था कि पाकिस्तानी टीम जो है वो इंडियन वुमेन्स टीम पे हावी है। उन्होंने ना तो उनको खुल के बैटिंग करने दी और फील्डिंग इतनी जबरदस्त थी पाकिस्तानी टीम की कि आई थिंक वो एक बहुत इंपॉर्टेंट पॉइंट था उनकी जीत के लिए, क्योंकि उन्होंने बहुत ही जबरदस्त चौके रोके, बहुत जबरदस्त फील्डिंग की। और अगर रन का हम देखें तो पाकिस्तानी बैट्समैन सिद्रा अमीन ने सबसे ज्यादा रन बनाया जो कि 26 थे और इसके अलावा अनम अमीन ने जो है 4 ओवर में सिर्फ 9 रन दिए और फिर बीच में बारिश हो गई और बारिश के बाद डकवर्थ लुइस के तहत पाकिस्तानी टीम 2 रन से जीत गई और जब ये अनाउंस किया गया कि पाकिस्तानी टीम जीत गई है तो पाकिस्तानी कैंप में एक जश्न का समा था, प्लेयर्स डांस कर रही थी, वो क्रीज तक आई, भाग के बाहर आई, एक दूसरे को उन्होंने हक किया, फिर इंडियन टीम को कॉन्ग्रेचुलेट किया, तो एक बहुत ही जबरदस्त समा था स्टेडियम में। लगभग 6,000 के करीब लोग आए हुए थे जो कि वुमेन्स क्रिकेट के हवाले से थोड़ा बड़ा क्राउड समझा जा रहा है और वहाँ पे पाकिस्तान के झंडे भी लहरा रहे थे, बहुत सारे ऐसे चेहरे थे जिन्होंने पाकिस्तान अपने चेहरे पे पाकिस्तान के झंडे पेंट किए हुए थे, तो बहुत ही एक जबरदस्त माहौल था। और पाकिस्तानी टीम सना मीर से जब मेरी मुलाकात हुई प्रेस कॉन्फ्रेंस के बाद तो वो बहुत खुश थी और अब मैं वहीं जा रही हूँ टीम के साथ और उनसे मजीद बातचीत भी करूंगी इस हवाले से और उनसे ये जानूंगी कि वो कैसा महसूस कर रही है।
अच्छा, ये टॉस तो पाकिस्तान ने जीता था।
जी बिल्कुल, टॉस पाकिस्तान ने जीता था और उन्होंने जो है इंडिया ने बॉलिंग चूज की और उसके बाद जो है इंडियन खिलाड़ियों को बैटर्स को टिकने नहीं दिया क्रीज पे जो कि उनकी विक्ट्री के लिए एक इम्पोर्टेंट एलिमेंट था।
अच्छा इरम, मैन ऑफ द मैच, वुमेन ऑफ द मैच माफ कीजिएगा, वो जी बिल्कुल, वो कौन रहा, कौन रही?
जी वो अनम अमीन है जो कि इंटरेस्टिंगली जब वेस्ट इंडीज के खिलाफ पाकिस्तान ने मैच खेला था और वो हार गई थी पाकिस्तानी टीम, लेकिन फिर भी उस मैच में भी प्लेयर ऑफ द मैच अनम अमीन थी। आज भी वो अनम अमीन ही प्लेयर ऑफ द मैच डिक्लेयर हुई है और जब उनसे बात भी की तो यही कह रही थी कि मुझे अम्मी ने कहा था कि विकेट जरूर लेनी है तो इसलिए मैंने विकेट ली है।
अच्छा, तो इरम अब्बासी बहुत शुक्रिया इस इंफॉर्मेशन के लिए, इन इत्तलात के लिए। हम फिर चलते हैं कोलकाता जहां से अब्दुलरशीद शकूर हमारे साथ हैं। अब्दुलरशीद, पहले तो ताज़ा तरीन स्कोर के बारे में बताइए।
8 रन हैं और कोई खिलाड़ी आउट नहीं है, मोहताज आगाज पाकिस्तान का और 3रा ओवर जारी है। शर्जील खान खेल रहे हैं 4 रन पर, अहमद शहजाद खेल रहे हैं 3 रन पर और पाकिस्तान के ये दोनों ओपनर जो हैं बहुत ही उन्होंने मोहताज अंदाज में बैटिंग शुरू की है।
तो वैसे अब्दुलरशीद, ये जो स्कोर
और अब ये एक चौका लगा है जो 3रे ओवर की आखिरी गेंद थी उस पर शर्जील खान ने मिड विकेट की तरफ जो है वो एक चौका लगाया है।
अच्छा, ये आगाज कुछ ज्यादा ही मोहतात नहीं है पाकिस्तान का?
बहुत प्रेशर वाला गेम होता है इंडिया पाकिस्तान का, तो दोनों की कोशिश है कि थोड़ा सेट हो जाए और उसके बाद फिर कुछ स्कोर को फेस किया जाए। 18 ओवर का ये मैच है क्योंकि बारिश की वजह से मुकर्रर वक्त पर शुरू नहीं हो सका था तो इसको महदूद कर दिया गया है 18 ओवर पर।
अब्दुलरशीद, आप हमारे साथ रहिएगा लाइन पर, हमारे साथ कोलकाता से ही शकील अख्तर भी हैं, तो उनके पास चलते हैं। शकील, ये बताइए कि सिक्योरिटी का क्या इंतजाम है, कोई खास इंतजाम किया गया है? क्योंकि सिक्योरिटी के खदशात ही थे जिसकी वजह से धर्मशाला से ये मैच कोलकाता लाया गया।
देखिए उमर, आप जानते हैं कि पहले तो मैं थोड़ा सा ये बता दूं कि ये शहर किस तरह का, ये शहर बहुत ही स्पोर्ट्समैन के जज्बे वाला शहर है। यहाँ के लोग गेम्स के लिए, चाहे वो बुजुर्ग हों चाहे बच्चे हों, हर शख्स, औरतें बच्चे बूढ़े, सबको जुनून का एक 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 रहता है और बड़े जो जो स्पोर्ट्स का जो जज्बा होता है उसके तहत देखते हैं। हमने यहाँ पे सैकड़ों लोगों से बातें की होंगी और सभी का ये था कि ये मैच उनके लिए यादगार है, क्योंकि इंडिया पाकिस्तान का मैच बड़ा उनके लिए अहम होता है और इस तरह का मौका हमेशा नहीं मिलता। बहुत से लोग टिकट के लिए सिर्फ इसलिए लगे थे कि शायद ये कभी फिर ना देख सकें हिंदुस्तान और पाकिस्तान का मैच। तो बड़े पॉजिटिव, बहुत मुस्बत अंदाज में लोग यहाँ लेते हैं, वो जारहाना माहौल नहीं रहता जो जो दिल्ली या महाराष्ट्र में हो सकता है या यूपी में हो सकता है। तो ये एक तो ये शहर का माहौल है, बड़ा कूल सा, सब लोग इंजॉय करते हुए आना चाहते हैं, मैच देखना चाहते हैं। और स्टेडियम के गिर्द जो सिक्योरिटी का जो माहौल है, मैंने जो है दूसरे जगहों पर तकरीबन हर जगह पर देखा है, यहां पर जिस तरह का आसान सा रास्ता है, ना कोई बहुत सारी पाबंदियां हैं, ना बहुत सारे बैरिकेड्स लगे हुए हैं, ना ये कि दो तीन कुछ जगहों पर दो तीन घोड़े के साथ कुछ पुलिस वाले थे, कुछ जगहों पर गेट के पास मॉनिटर किया जा रहा था, हर शख्स बहुत डिसिप्लिन है, कहीं ये नहीं लगता कि कोई, बस ऐसा लगता है कि चूंकि 65,000 or 70,000 लोग मैच देख रहे हैं तो उनको मॉनिटर करने के लिए थोड़ा सा ये रास्ते डिसिप्लिन करने के लिए बनाए गए हैं, लेकिन कोई बहुत गैर मामूली नौयत नहीं है। यही मैच अगर दूसरी जगह होता तो शायद ज्यादा मुहतात होते, लेकिन बहुत कंफर्ट, बहुत इजी तरीके से सारा मैच हो रहा है इस वक्त।
शकील, मैच से पहले जब ये मैच मुंतकिल हुआ था धर्मशाला से, तो कोलकाता के पुलिस कमिश्नर ने कहा था कि खुसूसी इंतजाम किए जाएंगे पाकिस्तान की सिक्योरिटी के लिए, तो वो कुछ खुसूसी सिक्योरिटी नजर आई या जिस तरह आपने बताया कि सूरत हाल आम सी है?
देखिए, ये जो खुसूसी सिक्योरिटी का जो मामला था, चूंकि धर्मशाला में आप जानते हैं कि अमूमन इस तरह के हमले, जब जब पाकिस्तान की टीम आती है तो कई बीजेपी और शिवसेना जैसी जो तंजीमें हैं वो हमेशा मुखालफत किया करती थी। इस बार क्या हुआ कि चूंकि बीजेपी हुकूमत में है तो ये काम कांग्रेस ने कर दिया, तो उसकी वजह से उन्होंने मुखालफत जब की तो एश्योर करने के लिए पुलिस के जो फोर्स है धर्मशाला में, उनको कहना था कि भाई जो खतरात अगर किसी तरह के हैं, कोई उनको आने जाने में कहीं होगा तो उसके लिए इंतजाम किए जाएंगे। जब पाकिस्तान की टीम आती है और दूसरी मुल्कों की भी जो टीमें होती हैं, इकदामात होते हैं, उनके लिए अलग से पुलिस का इंतजाम होता है, जहां पर ठहरे होते हैं उसके बारे में बहुत ज्यादा बताया नहीं जाता कि किस होटल में ठहरे हुए हैं, आने जाने में अलग से पुलिस की जो पहरे रहते हैं, गश्त रहती है, लेकिन यहां जो है वो बिल्कुल नॉर्मल सा, जैसे मैच किसी और मुल्क की टीम होती उसी तरह का है, और ऐसा नहीं लगता कि कोई बड़ी जबरदस्त किस्म की कोई हंगामी सूरत हाल हो या कोई ऐसी वाकई कोई बहुत बड़ा खतरा उन्हें लाक हो।
अच्छा शकील, ये मैच देखने के लिए कुछ अहम शख्सियात भी आई हुई हैं, इमरान खान, ममता बनर्जी, अमिताभ बच्चन, इन्होंने खिताब भी किया है, इन्होंने क्या कहा मुख्तसर सा बताइएगा, और इससे जो एक जोश व जज्बा पैदा हुआ है पूरे माहौल में वो क्या है?
देखिए, इस शहर की खूबसूरती ही यही है कि इसका आगाज जो इन्होंने किया वो बड़े मुस्बत अंदाज में किया। एक तो जो जो कौमी तराने जो गाए गए बड़े बावकार अंदाज में, दोनों मुल्कों के दो बहुत ही, अमिताभ बच्चन और शफकत अमानत अली, बड़ा बेहतरीन एक माहौल पैदा हुआ और बड़ी इज्जत और एहतराम के साथ दोनों मुल्कों के तरानों से शुरू हुआ बड़े यूनिक अंदाज में। फिर दूसरा, जो पुराने जो बेहतरीन खिलाड़ी थे पाकिस्तान और भारत के, उनको जो एजाज से नवाजा गया, तो वो जो 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 नफरतों और टकराव और कशीदगी का जो माहौल था वो पहले ही डिमोलिश कर दिया था। लेकिन यहाँ के अवाम भी कलकत्ता और बंगाल के जो है वो बड़े इसको स्पोर्ट्समैनली तरीके से देखते हैं, तो उस पूरे शहर की अक्कासी हुई है। यहाँ पर पाकिस्तान के न सिर्फ ये कि पुराने जो जो खिलाड़ी थे मशहूर उस जमाने के, न सिर्फ वो हैं बल्कि पाकिस्तान के सारे डिप्लोमेट्स, हाई कमिश्नर समेत, वो हाई कमिश्नर कल ही यहाँ पर आ गए थे, अपनी फैमिली के साथ आए हैं, अपनी अहलिया के साथ हैं, और बहुत सारे मेरा ख्याल है कोई 14-15 यहाँ पर सिफारतकार भी पाकिस्तान के आए हैं। पाकिस्तान से बहुत बड़ी तादाद में जो यहाँ पर जिन्हें वीजा वगैरह मिल सका, जो आ सके, वो भी एक जगह पर स्टेडियम में दिखाई दे रहे हैं। तो बड़ा बेहतरीन मौका है, और भारत की तरफ से बड़ी बड़ी शख्सियात यहाँ पर, बड़े बड़े इंडस्ट्रियलिस्ट, جو فلم کے اداکار اور یہاں خود بنگال کی جو بہت بڑی فلم انڈسٹری ہے اس کے سارے فلم ایکٹرس وغیرہ وہاں بیٹھے ہوئے ہیں. یہ بڑا بہترین موقع ہے اور یہ سب سے اچھی بات یہ ہے کہ یہ میچ بڑے مثبت انداز میں ہو رہا ہے اور پورا پورا ماحول کم از کم یہاں مغربی بنگال میں بہت ہی بہترین جو ایک میچ کا جو پس منظر ہو سکتا ہے اس پس منظر میں کھیلا جا رہا ہے.
اچھا شکیل, آپ نے اتنی اہم شخصیات کا ذکر کیا کہ وہ میچ دیکھ رہے ہیں, اسٹیڈیم میں موجود ہیں, بڑی دلچسپی لی جا رہی ہے اور بڑے مثبت انداز میں میچ شروع ہوا ہے. یہ بتائیے کہ یہ کھیل کی حد تک ہی اسے لیا جا رہا ہے یا اس سے آگے کچھ سفارتکاری بھی نظر آ رہی ہے اس میچ میں؟
دیکھیے کچھ چیزیں تو سمجھ میں نہیں آتی. مثلاً یہ کہ جو پاکستانی جو صحافی جب آئے تو انہیں جس طرح سے صحافیوں کو ہر جگہ پر پولیس میں رپورٹ کرنے کے لیے جو ویزا دیا گیا, ایسا ویزا کہ جس میں پہلے صحافی جب اترتا ہے کسی شہر میں تو پہلے اس کو پولیس میں رپورٹ کرنی ہوتی ہے بجائے وہ اسٹیڈیم اور اس کے چکر لگانے کے, کئی صحافی بیچارے پولیس اسٹیشنوں کے چکر لگاتے رہے. تو یہ بھی ایک بڑا یہ دونوں ملکوں کی جو بیوروکریسی اور جو یہاں کی سفارتکاری ہے اس کا بھی ایک یہ تاریخ پہلو ہے جو ہمیشہ رہتا ہے. لیکن یہ ضرور ہے کہ میں جو فضا میں جو پہلی بار دیکھ رہا ہوں کہ بڑی ایک وہ جو پہلی جارحانہ جو قومیت قوم پرستی کا جو رجحان رہتا تھا وہ کہیں نہ کہیں پر کم نظر آ رہا ہے. حالانکہ بھارت میں اس وقت قوم پرستی کا رجحان بڑا شدید ہے جو اندرونی طور پر اگر دیکھا جائے, لیکن جو یہ کھیل ہو رہا ہے اس میں وہ جارحیت اور اس طرح کی جو نظر نہیں آ رہی, بلکہ لوگ اس کو انجوائے کر رہے ہیں کھیل کو. اس میں ضرور ہے کہ ہر شخص اپنی ٹیم کو سپورٹ کرتا ہے. مثلا یہاں کے لوگ یہ کہہ رہے تھے کہ بھارت کبھی نہیں ہارا ہے یہاں پر ایڈن گارڈن میں پاکستان سے, تو وہ چاہتے ہیں کہ وہ ایک بار پھر اس ریکارڈ کو برقرار رکھیں اور پھر پاکستان کی شکست اور بھارت جیتے. یہ ظاہر ہے کہ ان کی اپنی ٹیم ہے تو ان کے جذبے ہوں گے, لیکن وہ جارحیت نظر نہیں آتی. اور میرا خیال ہے کہ شاید یہ جیسا کہ لوگ یہاں کہتے ہیں کہ یہ گیم جو ہے وہ دوستی اور امن کو یقیناً فروغ ملے گا, اور میرا خیال ہے کہ مرکز کی جو حکومت ہے وہ بھی اسی پس منظر میں کام کر رہی ہے.
شکیل اختر, بہت بہت شکریہ. آپ نے جس طرح کا منظر کشی کی, جس طرح کا آپ نے وہاں سین کھینچا ہے ہمارے سامنے. اب ہم چلتے ہیں دوبارہ عبدالرشید شکور کے پاس. عبدالرشید, تازہ ترین سکور بتائیے.
شاہ, پانچویں اوور کی آخری گیند باقی ہے. 20 رنز پاکستان کا سکور ہوا ہے اور بہت ہی خوبصورت انداز سے چوکا لگایا ہے شرجیل خان نے. 13 رنز پر پہنچے ہیں. احمد شہزاد 10 رنز پر کھیل رہے ہیں. پاکستان کا سکور 5 اوورز کی مکمل ہونے پر 24 رنز ہے اور احمد شہزاد نے آج T20 انٹرنیشنل میں اپنے 1000 رنز مکمل کیے ہیں. وہ دوسرے کم عمر کھلاڑی ہیں عمر اکمل کے بعد جنہوں نے یہ سنگ میل عبور کیا ہے.
اچھا, یہ میچ 18 اوور کا کر دیا گیا ہے تو اس سے کیا لگتا ہے کہ کسی ٹیم کو خاص فائدہ پہنچے گا یا دونوں کے لیے صورتحال ایک جیسی ہی ہے؟
ایک جیسی ہی ہے, لیکن پاکستان کے لیے ایک چیلنج ہے کیونکہ پاکستان کو ٹارگٹ بنا کر دینا ہے انڈیا کو, اور دو اوورز جو ہیں وہ T20 میں بڑی اہمیت رکھتے ہیں. تو پاکستان کی کوشش یہی ہونی ہے کہ جتنا بڑا اسکور جو ہے, جس طرح بنگلہ دیش کے خلاف کیا تھا کہ 200 رنز کیے تھے, لیکن بھارت کی جو بالنگ ہے وہ نسبتاً تھوڑی بہتر ہے بنگلہ دیش کے مقابلے میں, لیکن پھر بھی پاکستان کو بہت اچھا اسکور کرنا ہوگا. اور کیونکہ پاکستان کے پاس جو ایڈوانٹیج ہے وہ اس کی بالنگ ہے, تو پاکستان کی ٹیم اگر اچھا اسکور کرنے میں کامیاب ہو جاتی ہے تو پھر پاکستان کے بالر جو ہیں وہ اسکور کا دفاع کر سکتے ہیں. لیکن آج حیرت انگیز طور پر پاکستان نے اپنی ٹیم میں جو تبدیلی کی ہے وہ عماد وسیم کی جگہ فاسٹ بالر محمد سمیع کو لے آئے ہیں. حالانکہ عماد وسیم اس میدان پر بہت اچھی بالنگ کرتے ہوئے آئے تھے, انہوں نے وارم اپ میچ میں بھی بہت عمدہ بالنگ کی تھی, سری لنکا کے خلاف 4 وکٹیں لی تھی. تو ان کی خواہش بھی تھی کہ وہ بھارت کے خلاف آج اپنا پہلا میچ کھیلے, لیکن جو سلیکشن کمیٹی ہے انہوں نے محمد سمیع کو کی ہے ترجیح دی ہے. لیکن جو وکٹ ہم دیکھ رہے ہیں, جس طرح بھارتی جو اسپنر ہیں اشوین, جنہوں نے اس وکٹ پر جو ہے وہ گیند کو جو ہے ٹرن کیا ہے, تو اس سے یہی لگتا ہے کہ شاید کہیں یہ فیصلہ غلط ثابت نہ ہو پاکستان کا محمد سمیع کو کھلانے کا.
اچھا عبدالرشید شکور, آپ ہمارے ساتھ ہی رہیے. اس وقت ہم چلتے ہیں سوشل میڈیا کی طرف. اس میچ میں ظاہر ہے کہ بہت زیادہ دلچسپی لے جا رہی ہے, اور ہمارے سوشل میڈیا کے ایڈیٹر طاہر عمران اس وقت اسٹوڈیو میں میرے ساتھ ہیں. طاہر, ہیش ٹیگ پر کیا چل رہا ہے, فیس بک پر کیا آ رہا ہے؟
آج اگر کہا جائے کہ کرکٹ خواتین کی کرکٹ کے لیے ایک تاریخی دن ہے تو بالکل مبالغہ نہیں ہوگا اس میں, کیونکہ پاکستان میں ٹویٹر پہ گرلز ان گرین جو ہے وہ ٹاپ ٹرینڈ ہے, جس کے تحت انڈیا میں صرف 3 ملین سے زیادہ یعنی 30 لاکھ سے زیادہ ٹویٹس کی جا چکی ہیں اور پاکستان میں بھی لاکھوں کی تعداد میں ٹویٹس جو ہیں وہ خواتین کی کرکٹ ٹیم کی کامیابی کے حوالے سے کی جا رہی ہیں. لیکن انڈیا ورسز پاکستان جو سب سے بڑا ہیش ٹیگ ہے اس کے تحت اب پاکستان کی جو مردوں کی ٹیم کا میچ چل رہا ہے اس پہ کامنٹس کیے جا رہے ہیں. خواتین کی کامیابی پہ فلم اسٹارس، پولیٹیشنز سب نے بلاول بھٹو زرداری اور اس کے علاوہ پاکستان کی جو مذہبی سیاسی جماعت جماعت اسلامی کے امیر ہیں سراج الحق ان کی طرف سے ایک حیرت انگیز ٹویٹ آئی اور سب یہ کہہ رہے ہیں کہ عورتوں نے تو کامیابی حاصل کی ہے اب مردوں کی باری ہے. نجم سیٹھی نے بھی اس قسم کی بات کی. تو اس وقت پاکستانی ٹویٹر ٹرینڈ پہ اگر دیکھا جائے تو آپ کو سمی، شرجیل، دھونی، سنامیر، سچن یہ نام ٹاپ 10 ٹرینڈز میں نظر آتے ہیں.
اور اس میں کوئی ایسی کوئی اختلافی ٹویٹ بھی آئی ہے کوئی یا سب کرکٹ کے حوالے سے ہی ہو رہی ہے سیاست؟
ابھی تک تو بہت پیار محبت سے کام چل رہا ہے کیونکہ میرے خیال میں خواتین کی ٹیم کی جیت نے ایک پریسیڈنٹ سیٹ کر دیا ہے اور اس کے آگے اب چل رہی ہے مرد کیا کرتے ہیں اور مردوں سے توقعات شاید زیادہ بڑھ جائیں گی. یہ تو پتہ چلے گا 3 گھنٹے کے بعد کہ کیا حشر ہوتا ہے.
بہت شکریہ طاہر عمران. اور سامعین، اس میچ کے تازہ ترین صورتحال کے لیے ہم پھر آپ کو کولکتہ لیے چلیں گے. اس وقت آپ ہمارے ساتھ رہیے گا. سیربین بی بی سی کی اردو نشریات میں نشر کیا جا رہا ہے.
آپ کی بات بی بی سی کے ساتھ.
قوم آپ کا محنت کا جواب اس انداز میں دے گی کہ آپ حیران رہ جائیں گے. یہ کرکٹ ہے، کبھی وہ ٹیم جیتے گی کبھی وہ ٹیم جیتے گی.
اپنی آرا، مسائل اور سوال ہمیں بھیجیں، انہیں جمعرات کو ہفتے وار سلسلے آپ کی بات میں شامل کیا جائے.
کبھی کبھار آتے ہیں ایسے حکمران جس طرح ہمارا جنرل صاحب آیا ہے.
میرا نواز شریف اور رائل شریف اور سب سے
اپنی رائے بھیجیں ٹویٹر، فیس بک اور آڈیو بوم کے ذریعے بی بی سی اردو کو.
میری گزارش ہے بی بی سی سے،
میرا سوال یہ ہے کہ وسط اللہ خان کی بات سے بات
بھائی آپ ماضی کی طرح ہمارے ٹول فری نمبر کے ذریعے پروگرام کا حصہ بن سکتے ہیں. نمبر ہے 0800-222-275. یاد رہے کہ موبائل سے اس نمبر پر کال مفت نہیں. پاکستان سے باہر کے سامعین آپ کی بات میں شامل ہونے کے لیے اس نمبر پہ کال کریں 0092-5126-1139.
اور اب کھیل کی خبریں احمد رضا سے.
کولکتہ میں آئی سی سی ورلڈ ٹی ٹوینٹی کے اہم میچ میں پاکستان اور بھارت مد مقابل ہیں. بارش کی وجہ سے میچ مقررہ وقت پہ شروع نہیں ہو سکا. میچ کے آغاز سے قبل دونوں ملکوں کے کرکٹ کے سورماؤں کے اعزاز میں تقریب بھی ہوئی جس میں مغربی بنگال کی وزیر اعلیٰ ممتا بنرجی نے سچن ٹنڈولکر، سنیل گواسکر، عمران خان، وسیم اکرم اور وقار یونس کے علاوہ بالی ووڈ کے عظیم اداکار امیتابھ بچن میں پھول اور اعزازات تقسیم کیے. آئی سی سی ورلڈ ٹی ٹوینٹی کے خواتین کے مقابلوں میں آج دلی میں کھیلے جانے والے میچ میں پاکستان نے بھارت کو 2 رن سے ہرا دیا. بھارت نے پاکستان کو جیت کے لیے 97 رنز کا ہدف دیا تھا. جوابی بیٹنگ کرتے ہوئے پاکستان نے 16 اوورز میں 77 رنز بنائے. اسے فتح کے لیے 20 رنز درکار تھے جبکہ اس کی 4 وکٹیں اور 4 ہی اوورز باقی تھے کہ میچ کو طوفانی بارش نے آ لیا جس کے بعد میچ کا فیصلہ ڈکورتھ لوئس قانون کے تحت ہوا اور پاکستانی ٹیم فاتح قرار پائی. آئی سی سی نے ہی بنگلہ دیش کے 2 بالروں آف اسپنر عرفات سنی اور فاسٹ بالر تسکین احمد کو مشکوک بالنگ ایکشن پر بالنگ کرانے سے روک دیا ہے. دونوں کے ہی بالنگ ایکشن کا پچھلے ہفتے چنئی میں ٹیسٹ ہوا تھا. سری لنکا نے لسیت ملنگا کے انفٹ ہونے کے بعد ان کی جگہ جیفری ویندرسے کو شامل کیا ہے. ملنگا گھٹنے کی تکلیف کی وجہ سے ٹورنامنٹ سے باہر ہو گئے ہیں. 3 بار فارمولا 1 ورلڈ چیمپئن رہنے والے نکی لوڈا نے فارمولا 1 ریس کے نئے کوالیفائنگ فارمیٹ کو کھیلوں کی تاریخ کا بدترین فیصلہ کہا ہے. پچھلے سسٹم میں 3 مرحلوں کی کارکردگی کی بنیاد پر ریس سے باہر ہونے کا فیصلہ ہوتا تھا مگر نئے فارمیٹ میں ہر مرحلے کی کارکردگی کی بنا پر یہ فیصلہ کیا جائے گا. اور فٹ بال کے پریمیئر لیگ میں آج 6 میچز کھیلے جا رہے ہیں. اہم مقابلوں میں چیلسی ویسٹ ہیم سے اور کرسٹل پیلس لیسٹر سے ٹکرائے گی.
کھیلوں کا احوال آپ نے احمد رضا سے سنا. اور جیسا کہ آپ جانتے ہیں کہ آئی سی سی ورلڈ ٹی ٹوینٹی کے سپر 10 مرحلے میں آج پاکستان اور انڈیا کی ٹیمیں کولکتہ کے ایڈن گارڈنز میں مد مقابل ہیں. اس وقت پاکستان کا اسکور 30 رنز ہے اور اوورز ہوئے ہیں 6.4 جبکہ اس کا کوئی کھلاڑی آؤٹ نہیں ہوا ہے. ہم چلیں گے تازہ ترین صورتحال کے لیے کولکتہ. اس وقت خبروں کا خلاصہ معصومہ ملک سے سنتے ہیں.
آئی سی سی ورلڈ ٹی ٹوینٹی کا اہم میچ پاکستان اور بھارت کے درمیان جاری ہے. بھارت نے ٹاس جیت کے پاکستان کو پہلے بیٹنگ کی دعوت دی ہے. ساتویں اوور کا کھیل جاری ہے. پاکستان نے اب تک 34 رنز بنائے ہیں. اس سے قبل دہلی میں ورلڈ ٹی ٹوینٹی کے ہی خواتین کے میچ میں پاکستان نے بھارت کو 2 رن سے ہرا دیا ہے. پاکستان کے زیر انتظام کشمیر میں کل رات پہاڑی تودا گرنے سے 11 افراد ہلاک ہو گئے ہیں. روس میں حکام کا کہنا ہے کہ ایک مسافر طیارہ لینڈنگ کے دوران تباہ ہونے سے جہاز کے تمام 55 مسافر اور عملے کے 6 ارکان ہلاک ہو گئے ہیں. ترکی کے شہر استنبول میں حکام کا کہنا ہے کہ ایک سیاحتی مقام پر ہونے والے خود کش بم حملے میں 4 افراد ہلاک اور کم سے کم 35 زخمی ہو گئے ہیں. شام کے شہر رکا سے خبر ہے کہ وہاں ایک فضائی حملے میں کم از کم 39 افراد ہلاک ہوئے ہیں جن میں خواتین اور بچے بھی شامل ہیں. یہ بی بی سی اردو سروس ہے.
خبروں کا خلاصہ آپ نے معصومہ ملک سے سنا. اور کولکاتہ کے ایڈن گارڈنز میں پاکستان اور انڈیا کی ٹیموں کا مقابلہ ہو رہا ہے ایک اہم میچ میں. ہم تازہ ترین صورتحال کے لیے آپ کو لے چلیں گے کولکاتہ. اس وقت میں آپ کو بتاتا چلوں کہ 34 رنز ہیں پاکستان کے اور 7 اوورز کا کھیل ہو چکا ہے, جبکہ یہ 20 اوور کا میچ ہونا تھا لیکن بارش کی وجہ سے اب اسے 18 اوور تک محدود کر دیا گیا ہے. پہلے ہم کچھ دوسرے موضوعات کا ذکر کرتے ہیں. سیربین میں پاکستان کے زیر انتظام کشمیر میں شدید بارشوں کے نتیجے میں کل رات پہاڑی تودا گرنے سے 11 افراد ہلاک ہو گئے, جبکہ قبائلی علاقوں اور خیبر پختونخوا میں 1.5 ہفتے سے جاری شدید بارشوں سے 47 افراد ہلاک اور متعدد زخمی ہو چکے ہیں. تفصیل کے ساتھ پشاور سے نامہ نگار عزیز اللہ خان.
مظفر آباد میں قدرتی آفات سے نمٹنے کے ادارے اسٹیٹ ڈیزاسٹر مینجمنٹ اتھارٹی کے مطابق نواحی علاقے سرلی سچا میں مٹی کا تودا اور بھاری پتھر مکان پر گرنے سے ایک ہی خاندان کے 5 افراد ملبے تلے دب کر ہلاک ہوئے, جبکہ ایک 4 سالہ بچی زخمی ہوئی ہے. اسٹیٹ ڈیزاسٹر مینجمنٹ اتھارٹی کے اہلکاروں نے بتایا کہ دوسرے واقعے میں جنوبی ضلع باغ کے علاقے اچھاڑ میں مٹی کا تودا مکان پر گرنے سے 2 افراد ہلاک ہوئے جبکہ 3 بچیاں زخمی ہوئی ہیں. ضلع حویلی اور عباس پور میں مکان گرنے سے 4 افراد کی ہلاکت کی اطلاع ہے. مظفر آباد میں پولیس کے مطابق ان تمام مقامات پر ریسکیو آپریشن کے بعد ہلاک ہونے والے 11 افراد کی لاشوں کو نکالا جا چکا ہے. مرنے والوں میں 4 بچے اور 2 خواتین بھی شامل ہیں. نیم شب کے بعد شروع کی جانے والی امدادی کاروائیوں میں ضلعی انتظامیہ اور پاکستانی فوج کے اہلکاروں سمیت سرکاری اور غیر سرکاری ادارے کے رضاکاروں نے حصہ لیا. ادھر کوہاٹ سے حکام نے بتایا کہ کل رات کرم ایجنسی میں مکان کی چھت گرنے سے 2 بچوں اور خاتون سمیت 6 افراد ہلاک ہوئے ہیں. یہ واقعہ مرکزی کرم ایجنسی کے علاقے گندل میں گزشتہ رات پیش آیا. قبائلی علاقوں میں قدرتی آفات سے نمٹنے کے ادارے ایف ڈی ایم اے کے مطابق 1.5 ہفتے سے جاری بارشوں سے قبائلی علاقوں میں 31 افراد ہلاک ہوئے, جبکہ کوئلے کی کان بیٹھ جانے سے ہلاک افراد کی تعداد اس میں شامل نہیں ہے. حکام کے مطابق خیبر ایجنسی میں 11, کرم اور شمالی وزیرستان ایجنسی میں 6, جبکہ نیم قبائلی علاقے ایف آر بنو میں 2 افراد ہلاک ہوئے اور اگزئی ایجنسی میں کوئلے کی کان بیٹھ جانے سے 7 افراد ہلاک ہوئے تھے. ادھر خیبر پختونخوا میں قدرتی آفات سے نمٹنے کے ادارے پی ڈی ایم اے کے مطابق صوبے میں شدید بارشوں سے 1 ہفتے یعنی 12 مارچ سے آج تک 16 افراد ہلاک اور 24 افراد زخمی ہوئے ہیں. شانگلا میں کل رات 4 مکان گرنے سے 4 افراد زخمی ہوئے. صوبے کے مختلف علاقوں سے بارشوں سے نقصانات کی اطلاعات تو موصول ہو رہی ہیں لیکن اب تک سرکاری سطح پر ان کی تصدیق نہیں ہو سکی. عزیز اللہ خان, بی بی سی, پشاور.
پاکستان میں اب صوبہ بلوچستان کے 4 مختلف علاقوں میں سیکیورٹی فورسز نے سرچ آپریشن کے دوران مزید 22 افراد کو گرفتار کر لیا ہے. ان میں سے زیادہ تر افراد کا تعلق کالعدم عسکریت پسند تنظیموں سے بتایا جاتا ہے. تفصیلات کے ساتھ کوئٹہ سے نامہ نگار محمد کاظم.
کوئٹہ میں فرنٹیئر کور کے ترجمان کی جانب سے فراہم کردہ معلومات کے مطابق ایف سی نے اساس ادارے کے ساتھ ڈیرہ بگٹی سے متصل نصیر آباد کے علاقے چتر میں ایک مشترکہ سرچ آپریشن کیا. سرچ آپریشن کے دوران 13 افراد کو گرفتار, جبکہ عسکریت پسندوں کے 3 ٹھکانوں کو تباہ کیا گیا. ترجمان کا کہنا ہے کہ ان افراد کو ایک کالعدم عسکریت پسند تنظیم سے تعلق کے شبے میں گرفتار کیا گیا. 5 افراد کی گرفتاری ضلع کیچ قلعہ کے تمب سے عمل میں لائی گئی. ایف سی کے ترجمان کے مطابق تمب سے بھی گرفتار ہونے والے افراد کو کالعدم عسکریت پسند تنظیم سے تعلق کے شبے میں گرفتار کر کے ان سے اسلحہ بھی برامد کیا گیا. 3 مشتبہ افراد کی گرفتاری کوئٹہ قلعہ کے سیٹلائٹ ٹاؤن, جبکہ 1 شخص کی گرفتاری پنجگور سے عمل میں لائی گئی. ترجمان کا دعویٰ ہے کہ پنجگور سے گرفتار کیا جانے والا شخص ایک عسکریت پسند تنظیم کا کمانڈر ہے. قوم پرست جماعت بلوچ ریپبلکن پارٹی کے ترجمان شیر محمد بگٹیرا نے نصیر آباد سے گرفتار افراد کے بارے میں سرکاری حکام کے دعوے کو مسترد کیا ہے. سوئٹزرلینڈ سے ایک آڈیو بیان میں ان کا کہنا ہے.
میں نصیر آباد کا علاقہ ہے 76 پلے جی اور سوئی کا علاقہ ہے 238 آر ڈی. وہاں کل سے جو آپریشن تھا وہی کنٹینیو ہے. لوگوں کو مارا ہے اور باقی ان کے گھروں کو جلایا گیا ہے. انہی لوگوں کو اغوا کیا گیا ہے جو نہتے معصوم عوام ہیں. وہاں
بلوچستان میں رواں سال کے دوران بھی اب تک بڑی تعداد میں گرفتاریاں عمل میں لائی گئی ہیں, جبکہ گزشتہ سال نیشنل ایکشن پلان کے تحت 9,000 سے زائد افراد کو گرفتار کیا گیا تھا. دوسری جانب قوم پرست جماعت بلوچ نیشنل موومنٹ نے ایک بیان میں کہا ہے کہ کیچ کے علاقے تم سے کلدم طلبہ تنظیم بی ایس او آزاد کی چیئرپرسن کریمہ بلوچ کے کزن عمران بلوچ کو جبری طور پر لاپتہ کیا گیا ہے. محمد کاظم بی بی سی کوئٹہ.
اور پاکستان سے چلتے ہیں ترکی, جہاں استنبول میں حکام کے مطابق ایک سیاحتی مقام پر بم دھماکے میں 4 افراد ہلاک اور 20 زخمی ہو گئے ہیں. حکام نے اسے خودکش حملہ قرار دیا ہے. اس ہفتے ترکی میں ہونے والا یہ دوسرا دھماکہ ہے. بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ نخبت ملک سے سنتے ہیں.
ترکی کے شہر استنبول کا تقسیم چوک دھماکے کے بعد افراتفری کا منظر پیش کر رہا ہے. ٹی وی پر دکھائے جانے والے مناظر میں دیکھا جا سکتا ہے کہ دھماکے کے بعد ایک مرکزی مصروف عوامی مقام کے آس پاس ایمبولنسز کا رش بڑھ گیا ہے. حکام کے مطابق 20 افراد زخمی ہوئے ہیں, جنہیں فوری طبی امداد پہنچانے کے اقدامات میں کسی سستی کا مظاہرہ نہیں کیا جا رہا. ایک ہفتے میں ترکی میں ہونے والے اس دوسرے دھماکے کے بعد حکومت اور قانون نافذ کرنے والے ادارے بھی حرکت میں آ چکے ہیں. استنبول کے گورنر نے اس واقعے میں 4 افراد کی ہلاکت کی تصدیق کی ہے. واسف ساہن کہتے ہیں کہ دھماکہ ایک مقامی سرکاری دفتر کے باہر ہوا ہے جہاں عوام کا رش تھا. یہی وجہ ہے کہ بہت لوگ زخمی ہوئے ہیں. انہوں نے کہا
بیوگنو ضلع کے گورنر کے دفتر کے باہر آج ایک خودکش بمبار نے حملہ کیا ہے. یہ حملہ سپہر کے قریب کیا گیا ہے. کم سے کم 4 افراد ہلاک ہیں اور 20 لوگ زخمی ہیں. ان میں سے 2 افراد کی حالت نازک ہے. ہمارے ساتھی اس واقعے کی جامع تفتیش کر رہے ہیں.
ترکی میں عوامی مقام کو نشانہ بنانے کا یہ واقعہ نیا نہیں ہے. اسی ہفتے ترکی کے دارالحکومت انقرہ میں ایک سیاحتی مقام کو نشانہ بنایا گیا تھا. یہ خودکش کار بم دھماکہ شہر کے ایک مصروف بازار میں کیا گیا تھا. اس حملے میں 37 افراد جان سے گئے تھے.
بس کے اندر 5-6 لوگ ہلاک ہوئے. میں نے یہ سب دیکھا اور وہاں سے تیزی سے بھاگ گیا.
یہ سوتی جھلک اسی حملے کی ہے. اس کی ذمہ داری کردستان ورکرز پارٹی سے منسلک عسکریت پسندوں نے قبول کی تھی. اس دھماکے کے بعد ترکی کے وزیر اعظم رجب طیب اردوان نے کہا تھا کہ دہشت گردوں کے خلاف کارروائی کر کے انہیں گھٹنے ٹیکنے پر مجبور کیا جائے گا. لیکن کچھ ماہرین کہتے ہیں کہ ترکی کو اپنی پالیسیز پر نظر ثانی کی ضرورت ہے. دہشت گردی تیزی سے ترکی کا سب سے بڑا مسئلہ بنتی جا رہی ہے اور خطرات صرف کرد علیحدگی پسندوں کی جانب سے نہیں ہیں, بلکہ نام نہاد دولت اسلامیہ بھی کچھ حملوں میں ملوث بتائی جاتی ہے.
استنبول میں دھماکے میں 4 افراد ہلاک. تفصیل آپ نے ہمارے ساتھی نخبت ملک سے سنی. اور اب روس کا ذکر, جہاں حکام کے مطابق سنیچر کی صبح دبئی سے روس کے شہر روستوف آن ڈون جانے والا ایک مسافر بردار طیارہ لینڈنگ کے وقت حادثے کا شکار ہو گیا. اس حادثے میں 55 مسافر اور عملے کے 6 ارکان ہلاک ہو گئے ہیں. بی بی سی اردو ڈاٹ کام کی رپورٹ ہماری ساتھی نازیہ میمن سے سنتے ہیں.
حکام کے مطابق سنیچر کی صبح طیارے کو حادثہ روس کے جنوبی شہر روستوف آن ڈون کے ہوائی اڈے پر پیش آیا. اطلاعات کے مطابق متحدہ عرب امارات کی فضائی کمپنی فلائی دبئی کے بوئنگ طیارے کو زمین پر اترتے وقت حادثہ پیش آیا اور اس میں آگ لگ گئی. تاحال حادثے کی وجوہات معلوم نہیں ہو سکی. تاہم خدشہ ظاہر کیا جا رہا ہے کہ حادثہ خراب موسم اور کم روشنی کے باعث پیش آیا. اطلاعات ہیں کہ یہ طیارہ لینڈنگ کے انتظار میں 2 گھنٹے تک فضا میں چکر لگاتا رہا. بعد ازاں لینڈنگ کی کوشش میں زمین پر گر کر ٹکڑے ٹکڑے ہو گیا اور اس میں آگ لگ گئی. مقامی وزارت ہنگامی حالات کی ترجمان مرینا کستیو کووا نے خبر رساں ادارے AFP کو بتایا کہ طیارے میں 55 مسافر اور 4 یا 5 عملے کے ارکان سوار تھے اور یہ دبئی سے آ رہا تھا. حادثہ زمین پر اترتے وقت روستوف آن ڈون کے ہوائی اڈے پر پیش آیا. حکام کے مطابق طیارے میں سوار کوئی شخص زندہ نہیں بچا ہے. زیادہ تر افراد روسی باشندے ہی تھے. روستوف آن ڈون آنے والی دیگر پروازوں کا رخ موڑ دیا گیا ہے. ذرائع ابلاغ سے موصول ہونے والی اطلاعات کے مطابق جائے حادثہ پر امدادی کارکن موجود ہیں اور آگ بجھا دی گئی ہے۔
یہ تھی ہماری ساتھی نازیہ میمن، اور اب سنتے ہیں نامہ نگار شکیل اختر کا ہفتہ وار کالم دوسرا پہلو۔
چند دنوں قبل حیدرآباد کے علاقائی جماعت اتحاد المسلمین کے رہنما اور رکن پارلیمان اسد الدین اویسی نے کہا کہ انہیں اپنے ملک سے بے پناہ محبت ہے، لیکن وہ اپنی حب الوطنی کے اظہار کے لیے بھارت ماتا کی جے کا نعرہ نہیں لگائیں گے۔ یہ بیان انہوں نے آر ایس ایس کے سربراہ کے اس بیان کے جواب میں دیا تھا کہ مسلمانوں کو ملک سے محبت کے اظہار کے لیے بھارت ماتا کی جے کا نعرہ لگانا چاہیے۔ اویسی کی دلیل ہے کہ ملک کو ماں کہنا ان کے مذہبی تصورات کے خلاف ہے۔ اسی بیان میں انہوں نے یہ بھی کہا کہ ان سے جبرن کو یہ نعرہ نہیں لگوا سکتا، خواہ ان کی جان چلی جائے۔ ان کے اس بیان کے بعد مہاراشٹر اسمبلی نے ایک قرارداد منظور کی جس میں اویسی کے بیان کی مذمت کی گئی اور تمام ارکان اسمبلی کو ہدایت کی گئی کہ وہ ایوان میں بھارت ماں کی جے کہیں۔ اویسی کی جماعت کے واحد رکن نے اس سے انکار کر دیا، جس کے بعد انہیں معطل کر دیا گیا ہے۔ مدھیہ پردیش اسمبلی نے بھی ایک قرارداد میں اویسی کی مذمت کی ہے۔ کل حیدرآباد کے کسی مفتی نے بھی بھارت ماتا کی جے کے خلاف فتویٰ جاری کیا ہے۔ یہ غیر ضروری تنازع بہت پرانا ہے۔ اس سے پہلے قومی گیت وندے ماترم کا سوال اٹھتا تھا۔ اس میں ملک کو ماں تصور کیا گیا ہے اور اس کے درختوں، دریاؤں اور پہاڑوں کو سلام کیا گیا ہے۔ اس پر بھی کچھ مسلمانوں کو اعتراض تھا۔ کچھ لوگوں نے یہ راستہ نکالا کہ اس کی ابتدائی چند لائنوں کو پڑھا جا سکتا ہے۔ کچھ لوگ اسے پڑھتے نہیں تھے لیکن اس کے احترام میں کھڑے رہتے تھے۔ وقت کے ساتھ ساتھ یہ تنازع ہلکا پڑ گیا۔ بھارت کی آزادی کی 50ویں سالگرہ پر معروف موسیقار اور گلوکار اے آر رحمان نے اما تجھے سلام گا کر وندے ماترم کو کافی مقبول بنا دیا۔ اس طرح کے تنازع بھارت کی سیاست میں دونوں جانب کے سخت گیروں کے لیے بڑی اہمیت کے حامل ہیں۔ آر ایس ایس جیسی ہندو تنظیمیں یہ تاثر دینے کی کوشش کرتی ہیں کہ یہ نعرہ لگانے والے بہت بڑے محب وطن ہیں اور جو یہ نعرہ نہیں لگاتے وہ ملک کے وفادار نہیں ہیں۔ اویسی جیسے سخت گیر سیاسی رہنما اور مسلمانوں کے بعض مذہبی ادارے قومی گیت اور حب الوطنی کے نعروں کے خلاف مذہب کے نام پر فتوے دے کر نہ صرف مسلمانوں کو اس طرح کے غیر ضروری تنازع میں پھنسا دیتے ہیں بلکہ انہیں بہت سے لوگوں کی نظروں میں مشکوک اور دشمن بھی بنا دیتے ہیں۔ عیسائیوں کے کانونٹ اسکولوں میں تعلیم حاصل کرنے والوں میں ہمیشہ غالب اکثریت غیر عیسائیوں کی ہوتی ہے۔ وہاں روزانہ پریئر میں سبھی طالب علموں کو مسیحی گیت گانا ہوتا ہے۔ اس سے نہ تو کوئی عیسائی ہو جاتا ہے اور نہ ہی کسی کے مذہبی عقیدے پر کوئی فرق پڑتا ہے۔ وہاں سے وہ ایک اچھے انسان بن کر نکلتے ہیں۔ اتر پردیش اور ملک کی کئی ریاستوں میں تو سرکاری اسکولوں میں علم کی ہندو دیوی سرسوتی کی پرارتھنا کی جاتی ہے۔ یہ ملک کا ایک کلچرل پہلو ہے۔ قومی گیت اور حب الوطنی کے نعروں سے کسی کے مذہب پر کیا اثر پڑے گا؟ ریاست کا مذہب سے کیا لینا دینا؟ ملک کسی مذہب کی جاگیر نہیں ہوتا۔ حب الوطنی کے لیے کسی کے سرٹیفکیٹ کی بھی ضرورت نہیں ہوتی۔ مسلمانوں کے مذہبی ادارے اور سخگیر رہنما اقتدار میں اپنے حصے داری اور افادیت برقرار رکھنے کے لیے فتووں اور اپنے بیانات سے مسلمانوں کو ملک کے اصل دھارے میں شامل ہونے سے روکتے رہے ہیں۔ وقت کے ساتھ ساتھ مسلمان اب رفتہ رفتہ ان کی گرفت سے نکلنے لگے ہیں۔ انہیں بھی اپنی روزمرہ کی زندگی کے چیلنجز کا مقابلہ کرنے کے لیے کسی اویسی اور کسی مفتی کی ضرورت نہیں ہے۔ وہ بھارت ماتا کی جے جیسے حربوں کو انفرادی طور پر سمجھنے کی صلاحیت رکھتے ہیں۔ شکیل اختر، بی بی سی دلی۔
اور اب ایک مرتبہ پھر کولکتہ کے ایڈن گارڈنز چلتے ہیں جہاں پاکستان اور انڈیا کا کرکٹ میچ ہو رہا ہے، اور تازہ سکور بتانے کے لیے کرکٹ رپورٹر عبدالرشید شکور ہمارے ساتھ ہیں۔ جی رشید۔
جی، 10ویں اوور کا کھیل جاری ہے۔ پاکستان کے سکور کی لیفٹ سینچری مکمل ہو چکی ہے، لیکن اس کوشش میں پاکستان کی اب دو وکٹیں گر چکی ہیں۔ شرجیل خان آؤٹ ہو چکے ہیں 17 رنز بنا کر، اور احمد شہزاد 25 رنز بنا کر آؤٹ ہوئے ہیں۔ کپتان شاہد آفریدی اس وقت کریز پر موجود ہیں، 5 رنز بنا کر وہ کھیل رہے ہیں، اور عمر اکمل، انہوں نے ابھی کوئی رن نہیں بنایا ہے۔ اور بھارتی بالنگ جو ہے وہ بہت ہی عمدہ ہو رہی ہے۔ کپتان شاہد آفریدی کو بہت مشکلات کا سامنا ہے اس وقت جو ہے اپنے اسٹروکس کھیلنے میں۔ تو 9.5 اوور، 10 اوورس ہو گئے ہیں، 51 رنز پاکستان کا اسکور ہے اس وقت۔
یہ بتائیے کہ بالنگ کا اس میں کتنا کمال ہے اور وکٹ کا کتنا ہاتھ ہے؟
وکٹ جو میرا خیال ہے کہ پاکستانی جو کہنا چاہیے کپتان اور جو مینجمنٹ ہے انہوں نے اس کو مس لیڈ کیا ہے، اس لیے کہ انہوں نے 4 تیز بالرز کے ساتھ ترجیح دی ہے اس میچ کو کھیلنے کے لیے۔ لیکن جس طرح بھارتی اسپنرز بالنگ کر رہے ہیں، جس طرح گیند ان کی اسپن ہو رہی ہے، ٹرن ہو رہی ہے اشوین کی، جڈیجا کی، سریش رائنا کی، تو یقیناً پاکستان کو اس وقت ایسا لگ رہا ہے کہ اسپنر کی کمی محسوس ہوگی۔ عماد وسیم ان کے بہت اچھے لیفٹ آرم اسپنر ہیں اور وہ اچھی فارم میں بھی تھے، لیکن ان کو نہیں کھلایا گیا ہے،
اور ترجیح دی گئی ہے فاسٹ بالر محمد سمیع کو. تو اب دیکھنا یہ ہوگا کہ پاکستان کی ٹیم کتنا اسکور کرتی ہے اور آیا پاکستان کے جو بالرز ہیں وہ اس اسکور کو ڈیفینڈ کرتے ہیں یا نہیں. لیکن ایک اسپنر بہرحال پاکستان کو کم نظر آ رہا ہے, اس کی کمی یقیناً ان کو محسوس ہوگی.
عبدالرشید شکور بہت شکریہ آپ کا, اور آپ ہمارے ساتھ رہیے گا. اس وقت ہم سنواتے ہیں بالی ووڈ کی رنگا رنگ اور چٹپٹی خبروں پر مبنی ہفتہ وار فیچر بالی ووڈ راؤنڈ اپ. ترتیب و پیشکش نصرت جہاں کی ہے.
کنگنا اور رتک ایک دوسرے کے دل کی پکار بڑے پیار سے سنا کرتے تھے, لیکن اب ان کے دل کی پکار ایک دوسرے کے خلاف ای میلز اور ٹویٹس پر سنائی دے رہی ہے. ٹھیک ہے بھائی, پیار میں دل بھی ٹوٹتا ہے اور بریک اپ بھی ہوتے ہیں, اب اس میں کورٹ کچہری کا کیا کام. میں ہوں نصرت جہاں اور آپ سن رہے ہیں بالی ووڈ راؤنڈ اپ. سنیے گا مست مست میکا پاجی اپنے سٹائل کے بارے میں کیا کہتے ہیں.
سات سری اکال, نمسکار, السلام علیکم, میں ہوں میکا سنگھ.
شردھا کپور ٹائیگر سے کیا سیکھ رہی ہیں, اور فواد خان بننا چاہتے ہیں گلوبل ایکٹر.
میں اگر چاہوں گا آگے زندگی میں, میں آئی ووڈ لائک ٹو بی نون ایز مور آف اے گلوبل ایکٹر.
ہاں, ناٹ بیڈ.
دماغ خراب ہے تو میں گھر پہ نہیں پاگل خانے میں رہنا چاہیے.
بیسٹ ہے نا, تب تو تمہارا راستہ صاف.
کل تھا فرائیڈے اور اس ہفتے ریلیز ہوئی فواد خان اور سدھارتھ ملہوترا کی فلم کپور اینڈ سنز. فلم میں ان کے ساتھ ہیں عالیہ بھٹ. ارنب بینرجی فلم دیکھ چکے ہیں, ارنب کیا کہیں گے؟
اس فلم میں ایک فیملی ہے, اور آپ کو پتا ہے یہ ہر فیملی کہیں نہ کہیں ڈس فنکشنل ہوتی ہے, یعنی کچھ نہ کچھ خرابی کہہ لیجیے یا کچھ ایڈیوسنکریسی کہہ لیجیے. یہاں پہ کپور ہیں, یعنی رشی کپور, ان کا زبردست میک اپ کیا گیا ہے, وہ 80 سال کے ایک دادا جی بنے ہیں. یہ ایک فیملی کی کہانی ہے, جیسے ہر فیملی ہوتی ہے, کچھ فیملی میں تکرار ہوتا ہے, کچھ نوک جھوک ہوتی ہے, لیکن الٹیمیٹلی سب ایک ہیپی فیملی ہی پروجیکٹ کرتے ہیں. تھینک فلی یہ ٹپیکل وہ کرن جوہر والی فیملی نہیں ہے جہاں سب لوگ ایک ساتھ ڈانس کرتے ہیں یا لڑتے ہیں خوب, مطلب بہت ووکل ہیں. فہد خان ٹھیک ہے, وہ تھوڑا سا اپنے آپ کو ایسا لگتا ہے سنکوچ کر رہے ہیں, پوری طرح سے وہ کھل کر نہیں کچھ کر پاتے. لیکن اس فلم میں جو سب سے بہترین ابھینے جنہوں نے کیا ہے وہ ہے رجت کپور اور رتنا پاٹھک. میں کپور اینڈ سنز کو 5 میں سے 3 دوں گا.
سنیے لوگوں کو فلم کیسی لگی.
مائنڈ بلوئنگ.
ہاں, بہت انٹرٹیننگ بھی ہے, رومانٹک بھی ہے, ایموشنل بھی ہے, بہت اچھے سانگز دیے فلم کے لیے.
فلم میں رتنا پاٹھک اور یہ لوگ ہیں تو کہیں نہ کہیں کچھ ایکٹنگ وائز ایڈ آن کرنے کی کوشش ضرور کی ہے.
فلم بہت اچھی ہے, عالیہ بھٹ نے بہت اچھا کام کیا ہے. چھوٹی عمر میں اتنے اچھے لیول پہ کام کرنا آسان نہیں ہوتا ہے, تو اس لیول سے ایکٹنگ کے لیول پہ اگر بات کریں تو عالیہ نے بہت اچھا کام کیا ہے.
مرنے سے پہلے میں چاہتا ہوں کہ میرے پریوار کے ساتھ ایک فیملی فوٹو ہو جس کے نیچے ٹائٹل ہوگا کپور اینڈ سنز سنس 1921.
کپور اینڈ سنز کے ریلیز کے وقت فواد خان کا کہنا تھا کہ انڈیا پاک کرکٹ میچ کی طرح ہی لوگ اس فلم کا انتظار کر رہے تھے. خیر, اب فواد گلوبل ایکٹر بننا چاہتے ہیں.
یہاں پہ فرینکلی سپیکنگ مجھے مایوسی اس لیے نہیں ہوئی, بیکاز آئی تھنک اب زندگی کو اتنا دیکھ لیا ہے, اتنا سمجھ لیا ہے کہ یو نو اٹ ٹیکس ٹائم فار ایوری تھنگ, اینڈ آئی ڈونٹ مائنڈ دا کائنڈ, بیکاز آئی ایم گیٹنگ ٹو ڈو گریٹ ورک. دیٹس واٹ آئی ایم ہیپی اباؤٹ. میں اگر چاہوں گا آگے زندگی میں, میں آئی ووڈ لائک ٹو بی نون ایز مور آف اے گلوبل ایکٹر. مجھے موقع اور بھی زیادہ انڈسٹریز میں میرے کام کرنے کا, ناٹ جسٹ دی انڈین فلم انڈسٹری, آلدو دس از اے گریٹ پلیس ٹو ورک. یہاں پہ کمفرٹ زون بہت اچھا ہے آپ کا, بیکاز بھاشا سیم ہے, لینگویج سیم ہے آپ کی, آپ کا ایک کمفرٹ زون ہے, فیملیریٹی ہے اینڈ آل آف دیٹ, بٹ آئی لائک ٹو گو اینڈ وینچر آف اینی ویئر ایلس.
ابھی تو پارٹی شروع ہوئی ہے. फवाद साहब कहते हैं ख्वाहिशात बेलगाम घोड़े की तरह होती है, जितना चाहे दौड़ा ले।
लाल मेरी पत रखियों बला झूले लालन सिंदूरी दा सेवन दा सखी शाबाज कलंदर तमा तम मस्त कलंदर।
बॉलीवुड में दो ही लोगों के स्टाइल मशहूर हैं, एक बप्पी दा और दूसरे मीका बाजी। अंदाज में बॉलीवुड को मजेदार गाने देने वाले मीका सिंह कभी किसी अवार्ड फंक्शन में अपनी स्टाइलिश घड़ी की बात करते हैं तो कभी एक्सपेंसिव कार की। तो मीका बाजी क्या कहेंगे अपने स्टाइल के बारे में?
पहले मैं हमेशा गोल्ड ज्यादा पहनता था, मुझे बहुत पसंद था। अभी सडनली मैंने पूरा देखो व्हाइट व्हाइट सारा कर दिया मैंने, तो बीच में फिर मैं गोल्ड पहनूंगा, मैंने बालियां फिर गोल्ड कर दी, तो ऐसा कुछ खास नहीं। जो अच्छा लगता है मैं पहन लेता हूं, एंड कई बार असली सोना पहनता हूं, कई बार आजकल नकली है, बिकॉज कई बार मुझे एयरपोर्ट पे रोक देते हैं।
मैं तो पैदा ही रिबेल हुई थी, फिर उससे मिली रॉनी, वो भी बागी, धमाका तो होना ही था।
श्रद्धा कपूर और टाइगर श्रॉफ की आने वाली फिल्म बागी का ट्रेलर आ चुका है और इसे देखकर अंदाजा हुआ कि टाइगर के साथ साथ श्रद्धा ने भी एक्शन सीक्वेंस की है। तो श्रद्धा कैसा लगा आपको?
बहुत मजा आया, बहुत बहुत मजा आया, कुछ अलग करने को मिला। साबिर सर ने कहा कि इस फिल्म में यू नो यू हैव टू डू सम एक्शन एंड दैट्स द पार्ट ऑफ द कैरेक्टर, एंड ऑफ कोर्स व्हेन यू हैव टाइगर विथ यू देन यू नो यू गेट ऑल द टिप्स, वो टिप्स मिल जाते हैं और वो इनकरेजमेंट मिल जाती है।
ए तू जो अपने नैनो से बाण चला रहा है ना, वो मुझ पे काम नहीं करेगा, अपनी लिमिट में रह।
इतनी जल्दी? अभी तो मैंने स्टार्ट किया।
यानी बागी में आपका एक नया रूप देखने को मिलेगा।
मुझे आपसे कुछ बात करनी है। आपको अंदर आने किसने दिया? जाइए बाहर और पब्लिक रिलेशन ऑफिसर से मिलिए।
मैं आपसे मिलने आया हूँ, आपको ये बताने कि आपके आदमियों को बात करने की तमीज नहीं है। मैं अपना सामान लेने आया हूँ, कोई भीख मांगने नहीं आया हूँ, और ना ही कोई इस तरह से।
देखिए मिस्टर, यहाँ सभी को अपना टीवी लेने
नहीं आया हूँ, मैं अपने मरे हुए बेटे की अस्थियां लेने आया हूँ।
बॉलीवुड की फिल्मों में मुख्तलिफ और बेशुमार किरदारों में नजर आने वाले अनुपम खेर 1982 में फिल्म आगमन से हिंदी फिल्मों में आए और 1984 में फिल्म सारांश में 28 साल अनुपम खेर ने एक रिटायर्ड बुजुर्ग का किरदार निभाकर सबको हैरान कर दिया।
मुझे सारांश से 10 दिन पहले इस पिक्चर से निकाल दिया गया था, और मुझे झगड़ा करना पड़ा। मैं सामान पैक करके महेश भट्ट को चला गया था गालियां देने, ये सोच के कि अब मैं शहर छोड़ के जा रहा हूँ, और अगर मैं ना गया होता तो मैं यहाँ बैठा ही नहीं होता, कोई और बैठ के जवाब दे रहा होता।
कॉमेडी से लेकर विलन के किरदारों के साथ साथ कैरेक्टर एक्टर के रूप में भी अपनी अदाकारी के जौहर दिखाए।
राणा विश्व प्रताप सिंह, डॉक्टर डैन को आज पहली बार किसी ने थप्पड़ मारा है।
यूं तो अनुपम ने इंडस्ट्री के तमाम बड़े बड़े स्टार्स के साथ काम किया, लेकिन शाहरुख खान के साथ उनकी कई कामयाब फिल्में हैं, जिनमें डर, दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, मोहब्बतें और वीर जारा शामिल हैं।
आज तूने धर्मवीर मल्होत्रा की नाक डेढ़ इंच ऊंची कर दी।
आपने शायद ठीक तरह सुना नहीं।
मुझे मालूम था तू एक दिन मेरा नाम जरूर रोशन करेगा। आज मुझे ही नहीं बल्कि पूरे खानदान को तुझ पर गर्व है।
तो अनुपम जी, कैसा लगता है इतनी कामयाबी हासिल करने के बाद?
बहुत ज्यादा, गॉड ने बहुत कुछ दिया मुझे। बॉम्बे में रोज हजारों लोग आते हैं अपनी किस्मत आजमाने के लिए, और इस प्रोफेशन में खासकर 0.001% को मौका मिलता है। मैं उन 0.0001% में से एक हूँ। किसने सोचा था, मैंने कभी सोचा भी नहीं था कि मैं शिमला से, मेरे पिताजी फॉरेस्ट में क्लर्क थे, मैं यहाँ आऊंगा, 30 साल में मैं 480 फिल्में करूंगा। भगवान की दया से मैं स्कूल चलाता हूँ, बड़ा सक्सेसफुल, किताबें लिखता हूँ, बाहर के लोगों से बाकी काम करता हूँ। अभी भी 30 साल बाद भी मैं उसी शिद्दत से और उसी ऑनेस्टी से आप लोगों से बात कर रहा हूँ। तो भगवान ने तो बहुत दिया है, मैं संतुष्ट हूँ। असंतुष्ट होना जो है ना, वो एक फैशनेबल चीज हो गई है। क्रिटिसाइज करना या संतुष्ट होना कि अरे यार मेरी लाइफ मिस्टर बच्चन जैसी क्यों नहीं है या मेरी लाइफ अंबानी जैसी क्यों नहीं है, बट कितने लोगों की लाइफ मेरे जैसी नहीं है।
मुझसे मेरी पहले से सूरत मांगी मेरे अपने मेरे होने की निशानी मांगे।
अनुपम खेर ने बॉलीवुड के बाहर भी अपनी पहचान बनाई है। 2002 में बैंडिट लाइक बैकम, 2004 में ब्राइड एंड प्रेजुडिस और मिस्ट्रेस ऑफ स्पाइस जैसी फिल्मों में काम किया।
आप इस मोहल्ले में पहली बार आई हैं। इससे पहले कभी आपको सूंघा नहीं, मेरा मतलब जोक था, देखा नहीं।
कई फिल्म फेयर और नेशनल अवार्ड मिले, लेकिन हाल ही में हुकूमत हिंद की जानिब से पद्म भूषण का एजाज मिलने के साथ साथ उन पर तंज और तनकीद की बौछार भी हुई और इसे एक सियासी कदम कहा गया। अनुपम खेर की बेगम जो कि अदाकारा भी हैं और बीजेपी की रुकने पार्लियामान भी हैं। अनुपम खेर ने फिल्मों के साथ साथ कई कामयाब टीवी शोज भी किए हैं। बॉलीवुड राउंड अप कैसा लगा आपको? अगर आप चाहें तो मुझसे हमारी टीम के दिगर साथियों से ट्विटर पर भी रابطہ कर सकते हैं। मेरा ट्विटर हैंडल है @NusratJahan। तो मुझे दें इजाजत और रखें अपना ख्याल। खुदा हाफिज।
और बॉलीवुड राउंड अप के बाद एक मरतबा फिर चलते हैं कोलकाता, जहां पाकिस्तान और इंडिया की क्रिकेट टीमें एक दूसरे के आमने सामने हैं और हमारे क्रिकेट रिपोर्टर अब्दुल रशीद शकूर टेलीफोन लाइन पर हमारे साथ हैं। जी अब्दुल रशीद, क्या ताज़ा तरीन सूरत हाल है?
इस वक्त भारत की जो टीम है वो इस वक्त हावी है पाकिस्तान के बैट्समैनों पर। 13वें ओवर का खेल जारी है, 66 रन बने हैं, 3 खिलाड़ी पाकिस्तान के आउट हो चुके हैं, 67 रन हो गए हैं, 13 ओवर मुकम्मल हो चुके हैं, 5 ओवर का खेल अब सिर्फ बाकी है। तो इस लिहाज से भारतीय बॉलर जो हैं वो पाकिस्तानी बैट्समैनों को अपने ऊपर हावी नहीं होने दिया है और उन्होंने 3 विकेट भी हासिल की हैं। शायद आफरीदी की विकेट भी गिर चुकी है जिनसे एक अच्छे स्कोर की तवक्को कर रहे हैं शायकीन, जिस तरह उन्होंने पिछले मैच में बैटिंग की थी लेकिन वो सिर्फ 8 रन बनाकर आउट हुए। अहमद शहजाद 25 और शर्जील खान 7 रन बनाकर आउट हुए हैं, तो 67 रन बने हैं। 5 ओवर का खेल अभी बाकी है और एक बड़ा स्कोर जिस तरह हम सोच रहे थे और तवक्को थी वो अब फिलहाल होता हुआ नजर नहीं आ रहा।
अब्दुल रशीद शकूर, वैसे तो कहा जाता है कि बारिश और क्रिकेट का चोली दामन का साथ है और दिल्ली में तो ये मकूला सच साबित हुआ। क्या कोलकाता का मैच भी अब लगता है कि बारिश की वजह से ये जो सूरत हाल पैदा हुई है इसमें बारिश का बड़ा अमल दखल है?
नहीं, इसको हम इस तरह नहीं कह सकते। देखिए टॉस जीता भारत ने और उन्होंने पहले पाकिस्तान को बैटिंग दी है और उनके जो बॉलर्स हैं स्पिनर्स उन्होंने बहुत अच्छी बॉलिंग की है, उन्होंने पाकिस्तान के बैट्समैनों को खुलकर खेलने का कतन मौका नहीं दिया और उनको बांध के जिसको कहते हैं कि बांध कर रखा हुआ था और इसी कोशिश में उनको 3 विकेट भी मिली, उन्होंने रन भी रोके। तो अब दबाव जो है वो पाकिस्तानी बैट्समैनों पर है। शुएब मलिक इस वक्त खेल रहे हैं 1 रन पर और उमर अकमल खेल रहे हैं 12 रन पर, तो अब उन्हीं के पास है ये सब कुछ कि वो इन 5 ओवर्स में किस तरह की बैटिंग करते हैं। जहराना बैटिंग करनी होगी, उनको अपने हाथ खोलने होंगे और एक बड़ा स्कोर बोर्ड पर लगाना होगा ताकि फिर बॉलर्स को भी कुछ हौसला मिलेगा। अगर स्कोर पाकिस्तान का कम रहा तो फिर जो है वो बॉलर्स भी डिमोरलाइज हो जाते हैं, उनके हौसले भी पस्त हो जाते हैं और अब ये सारा खेल जो है इस वक्त पाकिस्तान के हाथ में है कि पाकिस्तान के जो ये बैट्समैन इस वक्त क्रीज पर हैं शुएब मलिक और उमर अकमल वो इन 5 ओवर्स में कितना स्कोर ले जाते हैं। इस वक्त 68 रन ही बन पाए हैं।
जी अब्दुल रशीद शकूर, ईडन गार्डन से आपका बहुत बहुत शुक्रिया। पाकिस्तान और इंडिया का मैच अभी जारी है और ताजा तरीन स्कोर, मैच की तस्वीर اور تبصروں کے لیے آپ آ سکتے ہیں ہماری ویب سائٹ bbcurdu.com پر. سیربین یہاں اختتام پذیر ہوتا ہے. آج پروگرام ایڈیٹر تھے ثقلین امام, پروڈیوسر نازیہ میمن, لندن میں اسٹوڈیو مینیجر تھے نک رینڈر اور اسلام آباد میں عامر صدیق. سیربین کی ٹیم کے ساتھ عمر آفریدی کو اجازت دیجیے, خدا حافظ. آخر میں معصومہ ملک سے خبروں کا خلاصہ سنتے چلیے.
کولکاتہ میں آئی سی سی ورلڈ ٹی ٹوینٹی میں پاکستان اور بھارت کے درمیان آج کا دوسرا ٹاکرا جاری ہے. بھارت نے ٹاس جیت کے پاکستان کو پہلے بیٹنگ کی دعوت دی ہے. 14 اوور کا کھیل جاری ہے اور پاکستان نے 3 وکٹوں کے نقصان پر 69 رنز بنا لیے ہیں. اس سے قبل دہلی میں ورلڈ ٹی ٹوینٹی کے ہی خواتین کے میچ میں پاکستان نے بھارت کو 2 رنز سے ہرا دیا ہے. روس میں حکام کا کہنا ہے کہ ایک مسافر طیارہ لینڈنگ کے دوران تباہ ہونے سے جہاز میں سوار تمام 62 افراد ہلاک ہو گئے ہیں. ترکی کے شہر استنبول میں حکام کا کہنا ہے کہ ایک سیاحتی مقام پر ہونے والے خودکش بم حملے میں 4 افراد ہلاک اور کم سے کم 35 زخمی ہو گئے ہیں. شام کے شہر رکا سے خبر ہے کہ وہاں ایک فضائی حملے میں کم از کم 39 افراد ہلاک ہوئے ہیں جن میں خواتین اور بچے بھی شامل ہیں. اور پاکستان کے زیر انتظام کشمیر میں کل رات پہاڑی تودہ گرنے سے 11 افراد جان سے گئے ہیں. یہ بی بی سی اردو سروس ہے.